आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Love it.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। मित्र, तपाईँ सबैलाई आज पनि म यस वचन अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। आशा छ तपाईँ सबै यस वचन अध्ययन कार्यक्रमद्वारा आशिषित हुनुभएको छ। आज पनि हामी परमेश्वरको वचनबाट देख्न गइरहेका छौं र आज हामी मत्ती 11 अध्यायबाट देख्न गइरहेका छौं। यहाँ हामी पहिलो कुरा देख्छौं कि येशु आफ्नो सेविकै निरन्तर जारी राख्नुहुन्छ र बप्तिस्मा दिने युहन्ना येशुका कामको बारेमा सुनेर वास्तविक कुराको छानबिनको लागि आफ्ना चेलाहरू पठाउँछन्। आउनुहोस् मत्ती 11 अध्यायको 1, 2 र 3 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, अनि येशु भयो आफ्नो बारे चेलाहरूलाई आज्ञा गरिसकेपछि येशु त्यहाँबाट तिनीहरूका शहर शहरमा सिकाउन र प्रचार गर्न जानुभयो। अब युहन्नाले झ्यालखानामा ख्रीष्टका कामहरूको विषयमा सुनेर आफ्ना चेलाहरूद्वारा उहाँ कहाँ येशु भनेर पठाए, के आउनेवाला चाहिँ तपाई नै हुनुहुन्छ कि हामीहरू अर्को बाटो हेरौं? मित्र, मत्ती 4 अध्यायको 12 पद अनुसार बप्तिस्मा दिने युहन्ना राजा हेरोदद्वारा झ्यालखानामा हालिएका थिए। झ्यालखानामा बस्दा येशुको अद्भुत कामको बारेमा तिनले सुनेथे। उसको चेलाहरूले येशुलाई चियो गरिरहेका थिए र उसलाई रिपोर्ट दिने गर्थे। मसी अर्थात ख्रीष्टले यहुदी जातिलाई र उसलाई समेत रोमीहरूको शासनबाट र हेरोद जस्तै शासकहरूबाट उम्काउने छन् भनेर युहन्नाले अरू यहुदीहरूले जस्तै सोचेका थिए, किनभने तिनले सोचेका थिए कि उहाँ नै एक मसीह हुनुहुन्छ जो आफ्नो राज्य स्थापना गर्न गइरहनु भएको छ। तर अहिले युहन्ना केही समयदेखि झ्यालखानामा फालिएका थिए र तिनले चाँडै नै मुक्त हुने कुरा देखेनन्। त्यसकारण येशु मसीह हुनुहुन्छ कि हुनुहुन्न भनी तिनले शंका गर्न थाले। येशु खास मसीह हुनुहुन्छ भने उहाँले मलाई अहिलेसम्म किन छुटकारा दिनुभएको छैन भन्ने विचार युहन्नाको मनमा खेलिरहेको थियो। त्यसकारण तिनले आफ्ना चेलाहरूलाई येशु कहाँ तपाई मसीह हुनुहुन्छ कि भनेर सोध्न पठाए। अहिले प्रभुले वा प्रभुको युहन्नालाई उत्तर दिनुभएको कुरामा ध्यान दिनुहोस्। पद 4-6 भनिएको छ, येशुले तिनीहरूलाई भन्नुभयो, गएर युहन्नालाई तिमीहरूले सुनेका र देखेका कुराहरू सुनाइदेऊ। अन्धहरू देख्दछन् र लंगडाहरू हिँड्छन्, कोरीहरू शुद्ध पारिएका छन्, बैराहरू सुन्छन्, मरेकाहरू ब्युजाइन्छन् र दरिद्रहरूलाई सुसमाचार सुनाइन्छ। जसले मसँग चित्त दुखाउँदैन त्यो धन्य हो। यो येशूको उत्तर अति नै उल्लेखनीय छ। अनि येशूले तिनीहरूलाई जवाब दिनुभयो, तिमीहरू वरिपरि हेर र मेरो प्रचार सुन, निको पार्ने काम हेर जुन खाली मसीले मात्र गर्न सक्छ, अनि यो कुरा आफ्ना गुरु युहन्नालाई बताइदेऊ। अर्को शब्दमा येशूले बप्तिस्मा दिने युहन्नाका चेलाहरूलाई भन्नुभयो, म मसी हुँ भन्ने कुरामा युहन्नाले शंका नमानुन्। युहन्ना अविश्वास र निराशाको कारणले पछि नहटुन्। निम्न पदहरूमा हामी देख्छौ येशूले बप्तिस्मा दिने युहन्नाको लागि श्रद्धा अर्पित गर्दछन्। पद 7 भनिएको छ, अनि तिनीहरू गएपछि युहन्नाको विषयमा येशूले भीड़हरूलाई भन्नु लाग्नुभयो, तिमीहरू उजाड स्थानमा के हिँड्न निस्क्यौ, के बतासले
हलाइराखेको निगालोलाई? युहान्ना बतासले हलाइराखेको निगालो थिएनन्, अर्थात तिनी संसारका दुष्ट मानिसहरूका विचारहरूका पछि यता उता हल्लिएर कति पनि लागेनन्। तिनी सत्यको पक्षमा सिधा र स्थिर थिए। तिनी कष्ट र निन्दाबाट कति पनि हल्लिएनन्। पद आठमा भनिएको छ, तर तिमीहरू के हेर्न निस्क्यौ कि नरम पोशाक लगाएका मानिसलाई? हेर, नरम वस्त्र लाउनेहरू त राजाहरूका घरमा हुन्छन्। यहाँ युहन्नाले आफ्नो निम्ति एउटा सजिलो जीवन खोजेनन् भन्ने कुरा येशु बताउनुहुन्छ। पद नौ र दशमा भन्नुहुन्छ, तर तिमीहरू किन निस्क्यौ के अगमवक्त हेर्नलाई? औ म तिमीहरूलाई भन्दछु, अगमवक्ता भन्दा पनि श्रेष्ठलाई। यिनी त्यही हुन् जसको विषयमा यस्तो लेखिएको छ, हेर म आफ्नो दूतलाई तिम्रो अघि अघि पठाउँछु, जसले तिम्रो सामने तिम्रो बाटो तयार गर्नेछ। युहन्ना एकजना साँचा अगमवक्ता थिए। तिनी अगमवक्ता भन्दा पनि महान थिए, किनभने तिनी मसीहको बाटो तयार पार्न आए थिए। पद एघारमा भनिएको छ, म तिमीहरूलाई साँचै भन्दछु, मानिस मध्ये बप्तिस्मा दिने युहन्ना भन्दा ठूलो कोही उठेको छैन, तरै पनि स्वर्गीयको राज्यमा जो सबैभन्दा सानो छ त्यो यिनी भन्दा ठूलो हो। कहिले कहीँ को चाहिँ ठूलो थिए भन्ने प्रश्नमा तर्क गर्न मन पराउँछौ। अब्राहम, मोसा वा दाऊद? येशूले स्पष्ट घोषणा बनाउनुहुन्छ कि पुरानो नियममा युहन्ना बप्तिस्मा दिने भन्दा ठूलो कोही थिएन, तरै पनि स्वर्गीयको राज्यमा जो सबैभन्दा सानो छ त्यो यिनी भन्दा ठूलो छ। मतलब जब प्रभु येशु आउनुभयो, उहाँले मानिसहरूको झुण्डलाई बोलाउन आरम्भ गर्नुभयो, जो युहन्ना बप्तिस्मा दिने भन्दा महान वा ठूला थिए। तिनीहरू चाहिँ ख्रिष्टमा विश्वास गर्ने विश्वासीहरू हुन्। कसरी तिनीहरू ठूला भए भन्दा तिनीहरू ख्रिष्टमा छन् र उहाँको धार्मिकताको पहिरन ओढेका छन्। पद तेह्रदेखि पन्ध्रमा भनिएको छ, किनकि सबै अगमवक्ताहरू र व्यवस्थाले युहन्नासम्म नै अगमबाडी गरेका छन्। औ तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने आउनुपर्ने एलिया यिनै हुन्। जसको सुन्ने कान छ त्यसले सुनोस्। बप्तिस्मा दिने युहन्ना यही एलिया थिए, जसको विषयमा मलाकीले अगमबाडी बोलेका थिए। खास पहिला एलिया चाहिँ यहुदी अगमवक्ताहरूमध्ये एकजना ठूला र प्रसिद्ध अगमवक्ता थिए। एलियाको जीवनको अन्त हुने बेलामा तिनी स्वर्गीयमा चट्ट उठै लगिएको हुनाले यहुदीहरूले तिनी फेरि आउनेछन् भन्ने विचार गर्थे। र युहन्ना एक अध्यायको एक्काइस पद अनुसार बप्तिस्मा दिने युहन्ना त एलियाको अवतार थिएनन्, तर मलाकीले अगमबाडी बोलेको एलियाको काम चाहिँ युहन्नाले पूरा गरे। यहाँ येशूको भनाईको अर्थ यही हो, जसको आत्मिक बुझ्ने शक्ति छ त्यसले बुझ्न सक्छ कि युहन्ना वास्तवमा मलाकीले भनेको अगमवक्ता नै थिए। दोस्रो, एलिया अर्थात युहन्नाको बारेमा मलाकीले बोलेको अगमवाणी पुरानो नियमको अन्तिम अगमवाणी थियो। त्यसरी बप्तिस्मा दिने युहन्नाले पुरानो र नयाँ नियम जोडिदिए। युहन्नाले अब नयाँ युग, नयाँ राज्य, नयाँ नियमको शुरू भएको छ भनी घोषणा गरे, किनकि सबै अगमवक्ताहरू र व्यवस्थाले युहन्नासम्म नै अगमवाणी गरेका छन्। औ तिनीहरू ग्रहण गर्न राजी हुन्छौ भने आउनुपर्ने एलिया यिनै हुन्। आगे पद सोह्र र सत्रमा भनिएको छ, अब यस पुस्तकको तुलना म केसित गरौं? यो बजारमा खेल्ने ससाना केटाकेटीहरू जस्तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन् र भन्दछन्, हामीहरूले तिमीहरूका निम्ति बाँसुरी बजायौं र तिमीहरू नाचेनौ, हामीहरूले विलाप गर्यौं र तिमीहरूले अफसोस गरेनौ। यस पुस्ता अर्थात येशूको पालामा भएका यहुदीहरूलाई स्वर्गीयको राज्यमा पस्ने मौका दिइएको थियो। बप्तिस्मा दिने युहन्ना र येशू दुवैले प्रचार गर्नुभयो कि स्वर्गीयको राज्य नजिक आएको छ, तर तिनीहरू विवाह र अन्त्येष्टि भन्ने खेल खेलाउने केटाकेटीहरू जस्तै थिए। कोही केटाकेटीहरूले बाँसुरी बजाउँथे र अरू केटाकेटीले चाहिँ नाच्नु पर्ने थियो। येशूले दिनुभएको नमूना तिनीहरू नाच्न मानेनन्। त्यसपछि अर्को दल केटा केटाहरूले विलाप गर्थे अनि अन्त्येष्टिमा जस्तै गरी तिनका साथीहरूले रुनु र कराउनु र अफसोस गर्नुपर्ने थियो तर तिनीहरूले पनि अफसोस गर्न मानेनन् यस्ता केटा केटीहरू चुलबुले र चञ्चल हुन्छन् अनि येशूले भनिरहनु भएको पुस्ता पनि यस्तै थिए र आज हामी रहेको युगका पुस्ताहरू पनि यस्तै छन् पद अठारमा भनिएको छ किनभने युहना खाँदै पिउँदै आएनन् र तिमीहरू उसलाई भूत लागेको छ भनी भन्दछौ युहना अति नै सरल र कठोर थिए र तिनीहरूले उससँग आरामको वा निको महसुस गरेनन् त्यसकारण भूत लागेको छ भनी निन्दा गरे पद उन्नाइसमा भनिएको छ मानिसको पुत्र खाँदै र पिउँदै आयो र तिनीहरू भन्दछन् हेर एउटा घिचुवा र जडिया मसुल उठाउने र पापीहरूका मित्र औ बुद्धि चाहिँ उसका कामहरूबाट योग्य ठहरिन्छन् येशु मैत्रीपूर्ण वा अरूसित मिल्ने स्वभावको मिजासिलो व्यक्ति हुनुहुन्थ्यो तब के त तिनीहरूले येशुको विषयमा भने हेर घिचुवा पियाकड कर उठाउने र पापीहरूको मित्र तिनीहरू न त युहानसँग खुशी थिए न येशुसँगै हेर्नुहोस् ती यहुदीहरूको विचार यथार्थ भन्दा कति उल्टा थियो किनभने वास्तवमा येशु घिचुवा र कर उठाउने र पापीहरूलाई बचाउन आउनुभएको थियो हेर्नुहोस् कसरी सबभन्दा पवित्र मानिसहरूमाथि पनि चुक्ली र निन्दा आइपर्दछ मानिसहरू घड़ीघड़ी कुनै एउटा व्यक्तिका सबभन्दा असल गुणहरू र त्यसका सबभन्दा ठूला कामहरूका बारेमा दुष्ट र खराब कुरा बोल्ने गर्छन् त्यहाँ थुप्रै मानिसहरू छन् जसलाई कसैले पनि खुशी तुल्याउन सक्दैन अहिले निम्न पदहरूमा हामी देख्छौ कि येशूले अपशतापी शहरलाई इन्कार गर्नुहुन्छ पद बीस र एक्काइसमा भनिएको छ बीस र एक्काइसमा तर जुन जुन शहरमा उहाँका धेर जसो शक्तिशाली कामहरू भएका थिए उहाँले तिनलाई हप्काउन लाग्नुभयो किनभने तिनले प्रस्ताव गरेनन् यहाँ बीस पदमा हामी यो कुरा देख्छौ र एक्काइस पदमा देख्दछौ धिक्कार तला ए कोराजिन धिकार तला ए बेत्सेदा किनकि तिमीहरूमा भएका शक्तिशाली कामहरू टायर र साइडनमा भएदेखि तिनीहरूले उहिले नै भाङ्रा र खरानी लाएर प्रस्ताव गरिसक्ने थिए यहाँ येशूले धेरै आश्चर्य कामहरू कोराजिन र बेत्सेदामा गर्नुभएको थियो बेत्सेदाको नजिकमा येशूले 5,000 मानिसहरूलाई खुवाउनु भएको थियो मर्कुस 6 अध्यायको 45 पद अनुसार तिनीहरूले उहाँलाई इन्कार गरे र अहिले तिनीहरूमाथि दण्डको घोषणा गर्नुहुन्छ धिकार तलाई ए कोराजिन धिकार तलाई ए बेत्सेदा किनकि तिमीहरूमा भएका शक्तिशाली कामहरू टायर र साइडनमा भएदेखि तिनीहरूले उहिले नै भाङ्रा र खरानी लाएर प्रस्ताव गरिसक्ने थिए पद बाइसमा भनिएको छ तापनि म तिमीहरूलाई भन्दछु न्यायको दिनमा तिमीहरूको भन्दा त टायर र साइडनको हालत बढ्ता सहन सक्ने हुनेछ त्यसकारण कोराजिन र बेत्सेदाका मानिसहरूको दोष झन ठूला थियो झन विशाल थियो किनभने येशूले गर्नुभएको आश्चर्य कामहरू आफ्ना स्वयं आँखाले देखे तापनि तिनीहरूले उहाँलाई इन्कार गरेका थिए र प्रस्ताव गर्न मानेका थिएनन् लुका 12 अध्यायको 48 पदमा भनिएको छ प्रत्येक जसलाई धेरै दिइएको छ त्यसबाट धेरै मागिनेछ मित्र यो कुरा बुझौ पद 22 र 23मा भनिएको छ तापनि म तिमीहरूलाई भन्दछु न्यायको दिनमा तिमीहरूको भन्दा त टायर र साइडनको हालत बढ्ता सहन सक्ने हुनेछ औ एक कफर्नहुम के त स्वर्गसम्म उचालिनेछस् र त नरकसम्म झारिनेछस् किनकि तमा भएका शक्तिशाली कामहरू सदोममा भएका भएदेखि त त्यो आजको दिनसम्म रहिरहने थियो कफर्नहुम के त आकाशसम्म उचालिनेछस् र कफर्नहुम गलील समुद्रको उत्तरीय किनारमा थियो त्यो चाहिँ येशूको आफ्नै शहर थियो ओ तिनीहरूले वास्तविकता बुझ्ने कति महान अवसर मौका पाएका थिए तर त्यो एउटा घमण्डी शहर थियो त्यहाँका मानिसहरूले आफैलाई उचाल्ने गर्थे तर येशूले भन्नुभयो कि तिनीहरू झारिने छन् तिनीहरूले ख्रीष्टलाई इन्कार गरेको हुनाले तिनीहरूले सदोमका मानिसहरूको पापको दण्ड भन्दा झन ठूलो दण्ड पाउनेछन् आफ्नो दुष्टताको कारणले गर्दा सदोम परमेश्वरबाट नष्ट भयो। अन्तिम न्यायको दिनमा कपर्नहुममा झन भयंकर सजाय पर्नेछ, किनकि तिनीहरूले आफ्नै स्थानमा सत्यको सुनेका थिए, देखेका थिए, तर ग्रहण गरेका थिएनन्। प्रिय मित्र, देखेका जानेका सत्यताले अझ तपाईँको जीवनमा ठूलो उत्तरदायित्वको सृजना गर्दछ। यदि तपाईँ सधैँ चर्चमा आउने तर उद्धार नपाएको जन हुनुहुन्छ भने तपाईँको हालत अझ बफाल हुनेछ। पद 25 र 26 भनिएको छ, त्यस बेला येशूले भन्नुभयो, हे पिता स्वर्गीय र पृथ्वीका परमप्रभु, म तपाईँमा धन्यवाद चढाउँछु किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट छेपाउनुभयो तर बालकहरूलाई ती प्रकट गर्नुभयो। हे पिता, किनकि तपाईँको दृष्टिमा यही असल लाग्यो। येशू खुशी हुनुहुन्थ्यो किनभने परमेश्वरले येशूको वचन र आश्चर्य कर्मको अर्थ बुद्धिमान र समझदारबाट लुकाउनु भए तापनि उहाँले तिनको अर्थ बालकहरूलाई अर्थात विश्वास गर्नेहरूलाई प्रकट गरिदिनुभयो। बुद्धिमान र समझदारहरू आत्मिक रीतिले अज्ञानी भएकामा येशू खुशी हुनुहुन्नथ्यो। उहाँ यसैमा खुशी हुनुहुन्थ्यो कि ती विश्वास गर्ने बालकहरू आत्मिक रीतिले ज्ञानी थिए। पद 27 भनिएको छ, सबै थोक मलाई मेरा पिताबाट सुम्पिएका छन् र पिता बाहेक अरू कसैले पुत्रलाई चिन्दैन औ न त पुत्र तथा पुत्रले प्रकट गर्न इच्छा गरेकोले बाहेक अरू कसैले पितालाई चिन्छ। मेरो पिताले सबै थोक मलाई सुम्पिदिनु भएको छ भनेर येशूले भन्नुभयो। सबै थोक भनेको परमेश्वरको सारा शक्ति, बुद्धि र अधिकार भनेको हो। युहान्ना 3:35 पदमा भनिएको छ, पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ र सबै थोक उहाँकै हातमा दिनुभएको छ। युहान्ना 16:15 पदमा येशूले भन्नुभयो, जे जति पितासँग छन् ती मेरा हुन्। येशूको बारेमा परमेश्वरलाई मात्र पूरा थाहा हुन्छ किनभने येशू र परमेश्वर एक हुनुहुन्छ र येशूले परमेश्वरको विषयमा ती मानिसहरूलाई थाहा दिनुभएको छ जसलाई येशूले थाहा दिन चाहनुहुन्छ। हामीले येशूलाई रोजेनौ, खोजेनौ, छानेनौ, अह हामीले यो कति पनि गरेनौ, तर उहाँले हामीलाई छान्नुभयो। उहाँले हामीलाई छान्नुभयो। परमेश्वरबाट येशूले जे जति पाउनु भएको छ ती सबै उहाँमा विश्वास गर्नेहरूलाई उहाँले प्रकट गर्नुभएको छ। येशूले परमेश्वरलाई प्रकट नगरिकन कसैले परमेश्वरको बारेमा सत्य थाहा पाउन सक्दैन। परमेश्वरलाई कसैले कहिले देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ भनी युहान्ना 1:18 पदमा लेखेको छ। हरेक जाति र हरेक देशका मानिसहरूले लगातार परमेश्वरलाई खोजिरहेका छन् तर येशूमा विश्वास गर्नेहरूले मात्र पूरा तवरले परमेश्वरलाई चिन्न पाउँछन्। येशूले मात्र परमेश्वरका खास स्वभाव र गुणहरू प्रकट गर्नुभएको छ। परमेश्वर येशू ख्रीष्टमा नै साँच्चै प्रकट हुनुभएको छ। जब हामी येशूलाई चिन्छौं तब हामी परमेश्वरलाई चिन्छौं। येशूलाई नचिन्नेहरूले व्यर्थमा परमेश्वरलाई खोजी गर्छन्। पद 28 भनिएको छ, हे सबै मेहनत गर्ने र बोझ दबेका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। सबै थाकेका र बोझले दबेकाहरू जो पश्चाताप गरेर येशू कहाँ आएका छन् वा आउँछन्, येशूले म तिमीहरूलाई विश्राम दिनेछु भनेर तिनीहरूलाई प्रतिज्ञा गर्नुहुन्छ। उहाँ तिनीहरूका पापको बोझ आफै बोकेर लैजानुहुन्छ। उहाँको विश्राम आत्मिक विश्राम हो, त्यो चाहिँ मनभित्रको शान्ति हो। त्यो विश्राम डर र फिक्रीबाटको छुटकारा हो। त्यो चाहिँ मानिसको आफ्नो आत्मामा भएको विश्राम हो। येशूले दिनुहुने विश्राम अनन्तसम्म रहनेछ। संसारका मानिसहरू विश्राम र शान्तिलाई कर्म र धर्ममा खोजिरहन्छन् तर पाउँदैनन्। साँचो विश्राम र शान्ति पाउनलाई मानिस शान्ति दिनुहुने कहाँ आउनुपर्छ, अरू कोहीबाट पाइँदैन। पद 29 भनिएको छ, मेरो जुवा तिमी आफैले बोक र मसँग सिक किनभने म विनयी र नम्र हृदयको छु अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। मेरो जुवा आफूमाथि लेऊ। यहुदीहरू व्यवस्थाको जुवा मुनि बसिरहेका थिए। व्यवस्थाको त्यो जुवा एउटा गरौं भारी जस्तै थियो। त्यसका कयौं नियमहरू मान्न यहुदीहरूलाई कर लाग्यो। एउटै मात्र नियम भंग गरे भने तिनीहरूले पूरा व्यवस्था भंग गरेका जस्तै थिए। यहुदीहरूले पनि व्यवस्थाका मागहरू खप्न सकेन। येशूले मानिसहरूलाई व्यवस्थाको जुवाबाट छुटकारा दिनुभयो, तर त्यसको सट्टामा उहाँले तिनीहरूमा अर्को एउटा जुवा राख्नुभयो। उहाँले राख्नुभएको जुवा आज्ञा पालनको जुवा थियो, तर त्यो आज्ञा पालन चाहिँ व्यवस्थाको आज्ञा पालन होइन, त्यो येशूकै आज्ञा पालन थियो। येशूको आज्ञा पालन गर्नु त भारी जस्तो होइन, किनभने उहाँ हाम्रा साथी, हाम्रा गोठाला, हाम्रा मुक्तिदाता हुनुहुन्छ। जसले येशूलाई प्रेम गर्छ त्यसले उहाँका आज्ञाहरूको पालन गर्न चाहनेछ। येशू विनम्र र कोमल हृदयको हुनुहुन्छ। हामी सिक्नलाई ढिलो हुँदा उहाँ हामीसँग अधीर हुनुहुन्न, हामीले ठेस खाँदा उहाँ हामीसँग कठोर हुनुहुन्न। यसैया 42 अध्यायको 3 पदमा भनिएको छ, चुर पारिएको निगालोलाई तिनले भाँच्ने छैनन् र निम्नै लागेको सलेदोलाई तिनले निभाउने छैनन्। यस्ता महान शिक्षकबाट कसले सिक्न इच्छा गर्दैनथे र 35 भनिएको छ, किनकि मेरो जुवा सजिलो र मेरो भारी हल्का छ। येशूको जुवा सजिलो छ, यसको अर्थ यो होइन कि येशूको पछि लाग्नेहरूको जीवन सजिलो हुनेछ। ख्रिष्टमा विश्वास गर्नेहरूको बाटो साँगुरो र असजिलो छ, तर ख्रिस्टियनको बाटो असजिलो भए पनि त्यसको जुवा चाहिँ सजिलो छ, त्यसको भारी हलुको छ। व्यवस्थाको कुनै जुवा मुनि हामीले मेहनत गर्नु पर्दैन, हामीले पाप र फिक्री र शोकको भारी बोक्नु पर्दैन। येशू हामीलाई समर्थ पार्नुहुन्छ, उहाँले हामीलाई सहायता दिनुहुन्छ र हामी उहाँको पछि लागुन्जेलसम्म उहाँले हामीलाई ठूलो आनन्द दिनुहुनेछ। प्रभु आफ्नो वचन अध्ययनद्वारा हामी हरेकलाई आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला, कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847353679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।